الحمد لله وكفى، وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا اذكروا الله ذكرا كثيرا. سبحان ربك رب العزة عما يصفون، وسلام على المرسلين، والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. محترم جماعت، بھائیو بہنوں، پیارے بچوں، اللہ رب العزت نے بعض باتیں حکم کی طرح اپنے پیارے کلام کے اندر فرما دی. اب بندوں کے اوپر اور وقت کے علماء اور مشائخ کے اوپر اس کو چھوڑ دیا کہ وہ اس حکم کو کیسے فالو کرتے ہیں. مثال کے طور پر حکم دیا گیا کہ اللہ تعالی کے ساتھ شدید محبت کرو. مومنین کو بھی اور ان کی خصوصیت بھی بتا دی گئی کہ اللہ تعالیٰ بھی محبت کرتے ہیں، تم بھی محبت کرو. کتنی محبت کرو، اشد حبا للہ کے الفاظ سے پتہ چل گیا کہ شدید محبت کرو. اس شدت کی کوئی انتہا نہیں ہے. ہر بندے کے لیے یہ میدان کھلا چھوڑ دیا گیا. جتنا جی چاہتا ہے، جتنی اللہ سے محبت کرنا چاہتے ہو، محبت کرتے چلے جاؤ. اسی طرح تقوی، جسے کہتے ہیں کہ اللہ کا خوف، اللہ کا ڈر اور احتیاط کی زندگی، بچ بچا کر چلنا، اس کے بارے میں بھی حکم دے دیا. مستطاع تم، جتنی طاقت ہے جتنا کر سکتے ہو کر کے دکھاؤ. اور اسی طرح ابھی جو آیت پڑھی گئی، یا ایھا الذین آمنوا اذکروا اللہ ذکرا کثیرا، ایمان والوں کو حکم دے دیا گیا کہ اللہ کا ذکر کرو کثرت کے ساتھ. کثرت کی کوئی انتہا نہیں ہے. تو اس میں حکم دے دیا کہ اللہ کی یاد کرو. کیسے کرو؟ کیسے اللہ کی محبت حاصل کرو؟ کیسے اللہ سے ڈرو؟ اس کو وقت کے مشائخ کے اوپر چھوڑ دیا کہ وہ اس بات کو سمجھائیں گے. جو کثرت سے ذکر کرنے والا ہوگا، اس کے پاس بیٹھیں گے، خود بخود یہ خوشبو اس کو بھی لگ جائے گی. جو محبت کرنے والا ہوگا، اس کے پاس بیٹھیں گے، خود بخود یہ محبت بھی مل جائے گی. جو اللہ سے ڈرنے والا ہوگا، اس کے پاس چند لمحے بھی گزاریں گے تو اللہ کا خوف دل میں پیدا ہو جائے گا. چنانچہ اس کو وقت کے مشائخ نے پھر اس کو خوب کھولا اور خوب سمجھایا. نبی اکرم صلی اللہ علیہ وسلم کی موجودگی میں صحابہ کرام کو فقط نبی اکرم صلی اللہ علیہ وسلم کی صحبت ہی کافی تھی. اللہ کے نبی صلی اللہ علیہ وسلم کے پاس آتے تھے، دل میں عجیب جوش و ولولہ پیدا ہو جاتا ہوگا، اللہ کا خوف پیدا ہوتا ہوگا، اللہ کی یاد آتی ہوگی، جس کا عملی ثبوت وہ لوگ جو حج عمرہ کرنے کے لیے جاتے ہیں پوچھ لیں ان سے. جو بھی بندہ اس سرزمین پر قدم رکھتا ہے، دل میں عجیب جوش و ولولہ پیدا ہو جاتا ہے، عجیب خوف ہوتا ہے اللہ تعالی کے ڈر کا، اور عجیب یاد کی کیفیات ہوتی ہیں. ہاں، فرق صرف اتنا ہے کہ ہر ہر بندے کے تعلق کا جو فرق ہے، اس کے بقدر اس کو محبت اور خوف اور اسی کے مطابق اس کو یاد وہاں پر نصیب ہوتی ہے. آج بھی وہاں چلے جائیں تو عجیب کیفیات ہر گناہگار سے گناہگار بندے میں بھی پیدا ہو جاتی ہیں. جب اللہ کے نبی صلی اللہ علیہ وسلم موجود ہوں گے تو کیا کیفیت. پھر صحابہ کرام نے اس بات کو جب سیکھ لیا، ان کا مزاج بن گیا، اللہ کے نبی صلی اللہ علیہ وسلم نے ان کو چمکتے ہوئے ستاروں کی طرح مثال سے بیان کر دیا، उनकी सोबत में बैठने वालों को पर भी वही छाप लग गई, वही रंग उन पर भी चढ़ गया। ताबईन कहलाए और फिर इसी तरह तबा ताबईन उनके बाद आने वाले कहलाए। कुरून सलासा है, बेहतरीन जमाना है, और बेहतरीन जमाने में साफ जाहिर है अल्लाह की याद भी खूब होगी, अल्लाह की मोहब्बत भी खूब होगी, और अल्लाह ताला का खौफ भी खूब होगा। बाद में एक दौर आया जिसमें आहिस्ता आहिस्ता फितने भी उभरने लगे और कैफियत भी बदलने लगी। उस दौर में अब मेहनत करने की जरूरत पेश आई। तो उस जमाने में फिर कुछ ऐसे लोग थे जिन्होंने इल्मी काम को संभाला और अल्हम्दुलिल्लाह खूब किया, तमाम उलूम को मुदव्वल किया, उसको लिखा। सुभान अल्लाह, आज भी वो किताबें मदारस में पढ़ाई जाती हैं। दीन को महफूज किया, लेकिन अमली शक्ल में अल्हम्दुलिल्लाह ऐसे लोग, ऐसी शख्सियात भी दुनिया में आई जिन्होंने आकर इस दीन पर अमल करके दिखाया और उन कैफियात को जिंदा रखा जो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने सिखाया, और अल्लाह ताला की मंशा और जो समझें कि अल्लाह का हुक्म था कि मोमिनीन के अंदर ऐसी जज्बात और ऐसी कैफियत होने चाहिए। अब सीखने वाले ऐसी शख्सियात के पास चले जाया करते थे, जहां कहीं वो रहते होंगे, जहां बैठते होंगे, उन्हीं का नाम खानकाह बन गया और लोग उनकी सोबत में बैठते थे और इन कैफियात में से हिस्सा पाया करते थे। बिल्कुल उसी अंदाज से जिस तरह सहाबा कराम ने नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की सोबत में बैठकर इस कैफियात को पाया, इसी तरह बाद में आने वाले वक्तों में लोगों ने बाद शख्सियात से बैठकर इन कैफियात का फैज हासिल किया। जिस तरह उलूम के चार बड़े इमाम कहलाए, इमाम अबू हनीफा रहमतुल्लाह, इमाम मालिक, इमाम शाफी, इमाम हम्बल रहमतुल्लाह, इसी तरह इन कैफियात के भी चार बड़े इमाम कहलाए। उलूम के अंदर भी बेशुमार और लोग भी थे जिन्होंने फिक्र मुदवन किया, उलूम को इकट्ठा किया, लेकिन चार मशहूर हो गए। बाकियों का काम भी मौजूद रहा लेकिन वैसा नहीं जैसे चार का रहा। इसी तरतीब से अल्लाह रब्बुल इज्जत ने भी कैफियात में भी चार को आम कर दिया, बाकी सलासल भी मौजूद रहे किसी न किसी हद तक, लेकिन उनके ऊपर अमल करने वाले उतने नहीं थे जितने कि इन चार में थे। और इनके नाम कादरी, सुहरवर्दी, चिश्तिया और नक्शबंदिया कहलाया। इब्तिदा के लोगों को मुतकद्दमीन कहा जाता है, शुरू के लोग कहलाए जाते हैं, क्योंकि ये लोग मेहनत करने वाले थे, लिहाजा इनका सलूक भी मेहनत से मुताल्लिक था। मसलन ये सख्त मुजाहिदी करते थे, अपने नफ्स को सजाएं देते थे, भूख और प्यास की मुशक्कतें उठाते थे और गुरबत अफलास की जिंदगी गुजारने को तरजीह देते थे। सादगी होती थी, सौफ का लिबास पहनते थे और लोगों से हट तक के इबादत में लगे रहते थे। लोग इनको जाकिरीन कहते थे, सूफिया कहते थे। इनका काम उम्मत के अंदर जिक्र को ताज़ा रखना होता था। ये मुजाहिदों की जिंदगी गुजारते थे। इनके सलूक की तरकीब मुख्तलिफ हुआ करती थी। ये जिस اللہ والے کی صحبت میں رہتے تھے، اس کے حکم کے مطابق مجاہدے کیا کرتے تھے. الحمدللہ اسی ترتیب سے یہ سلاسل چشتیہ، قادریہ، سہروردیہ خاص طور پر مجاہدوں سے متعلق یہ سلسلہ کہلایا، اور اس کی ترتیب ہر ہر بندے کی مختلف ہوتی تھی. نفس کے مجاہدے کرواتے ہوئے، نفس کی اصلاح کراتے ہوئے، بلا آخر یہ اللہ کی یاد اور تفکر اپنے دل میں پیدا کرتے تھے، جس سے ان کے اندر تقویٰ اور اللہ کی محبت للہی فرمائیت اور معرفت کے جو ہے بہترین جو خصوصیات ہیں وہ پیدا ہو جایا کرتی تھی. سلسلہ علیہ نقشبندیہ بھی اسی طرح ابتدا میں مجاہدوں سے ہی متعلق تھا، لیکن اس میں تھوڑا سا یہ فرق رہا کہ ابتدا سے ہی اس کو ایک ترتیب سی دے دی گئی. اس میں آنے والا بندہ ایک انداز سے اس کو تربیت کی جاتی تھی. بلا آخر جب حضرت مجدد علی ثانی رحمۃ اللہ تشریف لائے تو آپ کیونکہ بہت سارے سلاسل سے فیض یاب ہوئے اور اس سلسلہ نقشبندیہ کے امام بھی کہلائے، مجدد بھی کہلائے، آپ نے بے شمار تجدیدی کام بھی کیے، علمی کام بھی کیے، روحانی کام بھی کیے، اور آپ کی فکر جو ہے متاخرین سے متعلق تھی، یعنی قرب قیامت میں آنے والے لوگ کس طرح اللہ تعالی کی یاد دل میں جمائیں گے، اللہ کی محبت کو پائیں گے، اللہ سے ڈریں گے، آخرت کی تیاری کریں گے، شریعت کے اوپر عمل کریں گے، وہ اس بات کو پہچان گئے تھے کہ ایک وقت آنے والا ہے جس میں فتنے اٹھیں گے اور ایمان کے لٹ جانے کا ڈر ہوگا. دل میں دنیا کی محبت گھر کر جائے گی، بدعات اور شرک عام ہو جائیں گے، عقائد خلط ملط ہو جائیں گے، لادینیت جو ہے عام ہو جائے گی. وہ اس کو پہچان گئے تھے، لہذا اس فکر کی وجہ سے اللہ رب العزت نے ان کے دل میں اس بات کو الہام کر دیا. انہوں نے سلسلہ عالیہ نقشبندیہ کو مزید مدون کیا، مزید اس کو ترتیب دی. آج سلسلہ عالیہ نقشبندیہ کے اسباق کی ترتیب پہ غور کیا جائے تو آپ کو معلوم ہوگا کہ بعض جگہ حضرت مجدد علی ثانی رحمۃ اللہ فرماتے ہیں کہ یہ راستہ فقط 7 قدم ہے، بعض جگہ فرماتے ہیں 10 قدم ہے. آپ کے مکتوبات میں مختلف انداز سے اس کو سمجھایا گیا. جب 7 قدم کہتے ہیں تو 5 لطائف عالم امر کے ہوتے ہیں، یعنی قلب، روح، سر، خفی اور اخفا، اور چھٹا نفس اور 7واں غالب ہوتا ہے. جب 10 کہتے ہیں تو پھر غالب کے 4 حصے کر دیا جائے، جیسے کہ انسان کا جسم ہوا، مٹی، پانی، آگ سے بنا ہوا ہے. اس کو اگر علیحدہ علیحدہ لطیفہ قرار دیا جائے تو یہ اس طریقے سے 10 قدم بن گئے. دوسرے لفظوں میں آپ فرماتے تھے کہ ان 10 قدموں پر، ان 10 سٹیجز پر محنت کرو اور ان کی فناہیت حاصل کر لو تو تم واصل ہو جاؤ گے، تمہیں اللہ تعالی کی وہ معیت نصیب ہو جائے گی. وہ ہوا معکم اینما کنتم. तुम्हारा नफ्स सुधर जाएगा और शरीयत के ताबे हो जाएगा, तुम्हारी इबादत बन जाएगी, तुम्हें कुर्ब मिलेगा, अल्लाह तुमसे राजी हो जाएगा। लिहाजा इस सिलसिले के अंदर इब्तिदा के ये सात असबाब, दस की बजाय अब मैं सात का लफ्ज बोल रहा हूं, इब्तिदा में इसी पर मेहनत करवाई जाती है। एक ही अंदाज से ये मेहनत होती है और इसमें जिक्र सिखाया जाता है। जैसे मुराकबे में बंदा बैठ जाता है, तस्वर करता है दुनिया में कुछ भी नहीं सिवाय अल्लाह के, अल्लाह की रहमत आ रही है, मेरा दिल अल्लाह 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 पुकार रहा है, एक गुमान लेकर बैठ जाते हैं कि अल्लाह की रहमत आ रही है और दिल अल्लाह अल्लाह कह रहा है, तो एक वक्त आता है कि इंसान महसूस करता है कि वाकई उसका दिल अल्लाह अल्लाह पुकारने लगा है। और ये प्रोसेस चार सयूर से होता है। हर हर सबक जो है वो अपने इस जिस्म से निकलकर इसके असल तक पहुंचता है। इसको सैर फिल्लाह कहते हैं, सैर इल्लाह कहते हैं, और जब ये वहां पहुंच जाता है तो इसको सैर फिल्लाह कहते हैं, जहां ये फनायत पाता है। वापस जब लौटता है तो सैर मिनल्लाह कहलाता है, और जब ये आकर यहाँ एक हिसाब से ठहर जाता है, यानी दुनिया के अंदर असबाब की जिंदगी गुजारता है मगर इसका ताल्लुक जो है वो इसके असल के साथ कायम रहता है, इसको सैर फिल अशिया कहते हैं। हर बंदे की ये सैर बार बार होती है और हर बार इसको तरक्की मिलती है, और इस तरीके से ये आहिस्ता आहिस्ता इस सफर को तय करता है। शेख भाव लेता है कि अब इसकी इस लतीफे की जो इसका मुकद्दर था फनायत हो चुकी, तो आगे सबक दे देता है, और यूं करते करते ये जिक्र के सात असबाक की तकमील होती है। सात असबाक के बाद बंदे को जब कैफियात नसीब होती हैं कुछ, क्योंकि ये जिक्र से इसका ताल्लुक होता है, बंदे को कुछ कैफियात कुछ मजा नसीब होता है। अल्लाह ताला ने अपनी याद में मजा रखा है, इत्मीनान रखा है, सुकून रखा है, तो बाज़ औक़ात बंदों का दिल उस मजे में अटक जाता है। तो हमारे मशायख ने यहां से भी उसको हटाकर अल्लाह की तरफ मुतवज्जे किया कि मकसद से हटना नहीं है, मंजिल पर पहुंचना है। चुनाचे तहलील के असबाक हमारे यहां फिर उसके बाद रखे जाते हैं जब जिक्र की हरावत नसीब हो जाती है, और वो ला इलाहा इल्लल्लाह की ज़र्बें इस अंदाज से लगाता है कि खालिस वो अल्लाह का बंदा बन जाता है, अल्लाह से ताल्लुक को जोड़ लेता है, हर मजा फीका हो जाता है, अल्लाह की याद का मजा सबसे बढ़ जाता है। वो बात समझ जाता है कि मैंने जो अल्लाह से अहद किया वल्कदरी खैरही व शर्रही मिनल्लाह तआला, कि हर हाल में मैंने अल्लाह की इबादत करनी है, अल्लाह के ताल्लुक में रहना है, तो अल्हम्दुलिल्लाह इस सिलसिले के अंदर उसको ये कैफियत हासिल हो जाती है। ला इलाहा इल्लल्लाह की ज़र्बों को तहलील कहा जाता है। अब ये प्रिपरेटरी कोर्स था जो पहले करवाया जाता है, जिसमें इंसान के अंदर जिक्र की हलावत आ गई और अल्लाह ताला से ताल्लुक जुड़ गया। अब असल काम शुरू होता है और उसको फिक्र कहा जाता है, जिसके बारे में अल्लाह रब्बुल इज्जत ने भी बार बार अपने प्यारे कलाम में जिक्र किया, उसका तस्करा किया, बल्कि बाद जगहों पे कहा कि ये क्यों नहीं तफक्कुर करते, क्यों नहीं ये देखते अल्लाह ने जमीन व आसमान को कैसे बनाया है, अल्लाह ने हर चीज कैसे सजाई है, انسان اپنے آپ کو کیوں نہیں دیکھتا، حتیٰ کہ یہ بندہ پہچان جاتا ہے کہ اللہ تعالیٰ ہی سب کچھ کرنے والے ہیں، اللہ تعالیٰ ہی دینے والے ہیں، اللہ تعالیٰ ہی لینے والے ہیں، اللہ تعالیٰ کی ہی شان ہے، سبحان اللہ، سب کچھ اللہ تعالیٰ سے ہونے کا یقین اور غیر اللہ سے کچھ نہ ہونے کا یقین، اور اللہ تعالیٰ کی معیت کہ اللہ تعالیٰ ہر وقت ہمارے ساتھ ہیں، اللہ تعالیٰ تو ہماری شہرت سے بھی زیادہ قریب ہیں۔ تو یہ بندے کے اندر کلی اطاعت کا جذبہ پیدا ہو جاتا ہے، یہ اللہ تعالیٰ کو ہی سب کچھ سمجھنے لگتا ہے، اللہ کے سامنے یہ اپنا سر جو ہے جھکا دیتا ہے اور سجدے میں ڈال دیتا ہے۔ اس حال میں اس بندے کو اپنی حقیقت کھل جاتی ہے، جس طرح اللہ رب العزت نے فرما دیا، یا ایھا الناس انتم الفقراء الی اللہ، جس وقت اس کو ہر وقت اللہ تعالیٰ کے ساتھ ہونے کا خیال دل میں جم جاتا ہے، اس کو معیت کہتے ہیں، اور جب بندہ مکمل طور پر اپنے نفس کو اللہ کے سامنے پامال کر دیتا ہے اور اپنے آپ کو مٹا دیتا ہے، جیسے ہمارے حضرت بعض اوقات پڑھتے ہیں، مٹ مٹ کے مٹ جا فقیرہ، جے تو سمجھے تو ہے مٹیا، اس تو بھی مٹ جا فقیرہ۔ تو یہ واقعی یہ کیفیات اس کو حاصل ہو جاتی ہیں، بلکہ وہ اپنی نیکیوں کو بھی اپنی کوتاہیاں سمجھتا ہے، پھر کہنے والا کہتا ہے کہ بھئی اس پہ اب کوئی غفلت نہیں ہوتی، اور اس غفلت پہ بھی وہ شرمسار ہوتا ہے، نادم ہوتا ہے۔ اللہ رب العزت ایسے بندوں کو جو ہے اپنی حفاظت میں لے لیتے ہیں، وقت آتا ہے کہ اللہ تعالیٰ ان کو اپنی حفاظت میں لے لیتے ہیں، اور شیطان مردود کو بتا دیتے ہیں کہ میرے اب یہ بندے ایسے ہیں کہ اے شیطان، کہ اب تیرا ان پہ بس نہیں چلے گا۔ کیا مطلب؟ ایسا نہیں ہوگا کہ یہ ایسا کوئی گناہ کریں گے کہ جس کی وجہ سے یہ اللہ تعالیٰ سے کتنے دور ہو جائیں گے کہ یہ پھر معافی بھی نہیں مانگ سکیں گے، بلکہ اگر ان سے ذرا بھی غلطی ہو جائے گی یہ فوراً اپنے رب کو منا لیں گے، ان کا ایک تعلق پیدا ہو جائے گا، ایک قرب ان کو حاصل ہو جائے گا۔ اس کو ملکہ یاداشت کہتے ہیں، یعنی یہ بھلانا بھی چاہیں گے تو یہ بھلا نہیں سکیں گے، اس حال میں اللہ رب العزت ان کے اوپر حقائق کو کھولیں گے، پھر مختلف حقیقتیں ان کے سامنے کھلتی چلی جاتی ہیں، حتیٰ کہ انسان کی جو معراج ہے وہ نماز ہوتی ہے، ان کو نماز میں وہ مقام مل جاتا ہے کہ ان کا منہ قبلہ کی طرف ہوتا ہے، قبلہ کعبۃ اللہ سے فیض آتا ہے، یہ قرآن پڑھتے ہیں ان کو قرآن جو ہے اس کا فیض حاصل ہوتا ہے، یہ نماز میں قیام کرتے ہیں، رکوع کرتے ہیں، سجدے کرتے ہیں، ان کو واقعی وہ کیفیت حاصل ہو جاتی ہے جس کے بارے میں پیارے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ اللہ کی عبادت ایسے کرو جیسے تم اللہ کو دیکھ رہے ہو، اور اگر یہ ممکن نہیں تو ایسے عبادت کرو کہ اللہ تعالیٰ تمہیں دیکھ رہے ہیں۔ حضرت مجدد الف ثانی رحمۃ اللہ علیہ نے اس انداز سے اس سلسلے کو ترتیب دے دیا، اور اس طریقے سے 35 اسباق بن گئے، جیسے ماسٹر ڈگری لینے کے لیے کئی سال پڑھنا پڑتا ہے، ہر سال تھوڑا تھوڑا پڑھتے 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 ماسٹر ڈگری ملتی ہے، پھر کچھ لوگ پی ایچ ڈی کرتے ہیں تو پی ایچ ڈی ہوتی ہے۔ تو بالکل اسی انداز سے سبحان اللہ حضرت مجدد الثانی رحمۃ اللہ علیہ نے اس کو ترتیب دیا۔ ایسا معلوم ہوتا ہے کہ ہم لوگ جو قرب قیامت کے رہنے والے ہیں، ہمارا مزاج ہے کہ ہم کسی نہ کسی سسٹم کے تحت چلیں، اور واقعی آج کل اگر ہم غور کریں تو جب تک کوئی سسٹم نہ ہو تو ہم بڑے بے قرار سے رہتے ہیں، پریشان سے رہتے ہیں، حالانکہ اگر دیکھیں دین کا علم حاصل کرنے کے لیے ایک دور تھا, لوگ نکلتے تھے اور کہتے تھے کہ ہم صرف کے امام کے پاس جا رہے ہیں اور ان سے صرف پڑھیں گے. جب وہ وہاں پڑھ لیتے تھے تو پھر وہ کہتے تھے اب کسی نحو والے استاد, بڑے پختہ استاد کے پاس جائیں گے, وہاں سے نحو پڑھیں گے. پھر اسی طرح فقہ ہے, حدیث ہے, قرآن تفسیر ہے, مختلف کتابوں کو مختلف اساتذہ مختلف درسگاہوں میں جا جا کے سیکھا کرتے تھے. باقاعدہ آج کل کی جو ترتیب ہے اس طرح کی ترتیب نہیں تھی. وقت کے ساتھ علماء نے محسوس کیا کہ اگر کسی کے اندر ایک استعداد پیدا کرنی ہو تو ضروری ہے کہ ایک کیلیکولم ترتیب دیا جائے, اور اس کیلیکولم کا نام درس نظامی کہلایا. اور تجربے سے بھی پتا چلا کہ آج کے دور میں ہمارے مزاج کے مطابق اگر ان کتابوں کو اس ترتیب سے پڑھا دیا جائے جو درس نظامی میں بتائی گئی ہیں تو بندے کے اندر ایسی استعداد پیدا ہو جاتی ہے, ایسی ایبلٹی آ جاتی ہے کہ جس سے وہ باقی دین کو پڑھ سکتا ہے, سمجھ سکتا ہے, عمل کر سکتا ہے. یوں سمجھے کہ دین کے بیسک سائنسز کو پڑھا دیا گیا اور فضیلت دے کر اس کو رخصت کیا جاتا ہے مدرسے سے کہ اب یہ بقیہ علوم کو حاصل کرنے کے قابل ہو جائے گا, یعنی اس میں استعداد پیدا ہو جائے گی, یعنی اس کو ایک راستہ سمجھ میں آ گیا. یہ نہیں کہا جا سکتا کہ اس نے سارے علوم کو حاصل کر دیا. اسی طرح دنیا کے علوم ہیں, مثلا ایک آدمی میڈیکل ڈاکٹر ڈگری حاصل کرنے کے لیے جاتا ہے, بڑی ایک ترتیب کے ساتھ سبجیکٹس کو پڑھایا جاتا ہے کہ پہلے یہ سبجیکٹ پڑھائے جائیں گے, پھر یہ پڑھائے جائیں گے, پھر یہ پڑھائے جائیں گے, اور ایک حد تک پڑھانے کے بعد اس کو پریکٹیکل یعنی ریزیڈنسی وغیرہ میں سے گزرنا پڑتا ہے, اور پھر اس کے بعد ساری زندگی مزید علوم حاصل کرنے کے لیے اس کو چھوڑ دیا جاتا ہے. جب وہ بیسک علوم حاصل کر لیتا ہے اب اس میں یہ کوالٹی آ گئی, یہ ابلٹی آ گئی, یہ استعداد پیدا ہو گئی کہ یہ اس سے آگے کے علوم کو حاصل کر سکتا ہے اور ان کو وہ اسپیشلائزیشن یا سب اسپیشلائزیشن اور پھر تجربے کے ساتھ کنٹینیوس میڈیکل ایجوکیشن میں حاصل کرتا رہتا ہے. یہ علوم کبھی بھی ختم نہیں ہوتے. اللہ کے نبی صلی اللہ علیہ وسلم نے بتا دیا کہ پیدا ہونے سے مہد سے لحد تک جو ہے علوم کو حاصل کرنا ہے, مرتے دم تک یہ علوم حاصل ہوتے رہتے ہیں. اسی طرح روحانی اعتبار سے بھی مرتے دم تک ترقی ہوتی چلی جاتی ہے, انسان آگے بڑھتا چلا جاتا ہے, کہیں اس کی انتہا نہیں ہے. اللہ تعالی کی یاد کی کوئی انتہا نہیں, اللہ کی محبت کی کوئی انتہا نہیں, اللہ کی سے خشیت کی کوئی انتہا نہیں, اور بندے کا اپنا پامال کرنا, اپنے آپ کو مٹا دینا, تو اس کی بھی کوئی انتہا نہیں. وہ بھی اپنے آپ کو ساری زندگی مٹاتا چلا جاتا ہے, جو جو اس کو اللہ کے بڑے ہونے کا احساس ہوتا چلا جاتا ہے کہ اللہ وراء الورا ثم وراء الولا ہے, تو پھر اس کو اپنے آپ کا بارے میں احساس بڑھتا چلا جاتا ہے کہ تم اتنے کم ہو, اتنے کم ہو, اتنے کم ہو. جب یہ احساس نہیں ہوتا تو بندوں کے منہ سے پھر عجیب الفاظ نکلتے ہیں کہ جب مریں گے وہاں جا کے دیکھ لیں گے, ایسے ایسے الفاظ کہتے ہیں کیونکہ ان کو اللہ تعالیٰ کے بارے میں معلوم نہیں ہوتا کہ اللہ کتنے بڑے ہیں. ایک گاڑی چلانے والا اگر دیکھ لے کہ پولیس والا مجھے فالو کر رہا ہے تو اس کے پسینے آ جاتے ہیں کہ اب مجھے ٹکٹ دے گا, اور کہاں اللہ تعالیٰ, اور یہ اتنے آرام سے کہہ دیتے ہیں کہ وہاں جائیں گے دیکھ لیں گے, آپ جنت میں جائیں گے ہم بھی چلے جائیں گے, جیسے بس پتہ چل جائے کہ جنت اس طرف ہے تو ہم بھی ادھر نکل کے چپ کر کے چلے جائیں گے, کسی کو پتہ ہی نہیں چلے گی اور کوئی ہمیں روک ہی نہیں سکے گا. یعنی اللہ تعالیٰ کو को कितना ये बेबस समझते हैं कि अगर ये उधर चलते हुए निकल गए तो ये इनको कोई रोकने वाला भी नहीं होगा। अल्लाह अकबर। तो बहरहाल बताना ये मकसद था कि ये मुताखरीन का जो दौर है जिसमें आज कल हम जिंदा हैं, मौजूद हैं, इस जमाने में इस सिलसिला आलिया नक्शबंदिया को इस तरतीब से बना दिया गया और एक एक सबक तय करना आसान हो गया, इसके साइन एंड सिम्टम्स को वाजे कर दिया गया और एक ही जैसी कैफियत तकरीबन तकरीबन अक्सर पेश आती हैं। लंबी थोड़ी सी तफसील है कि हर हर बंदे का मशरब मुख्तलिफ होता है, उस मशरब की वजह से जो फर्क होता है, अदरवाइज इंसानों के अंदर एक ही जैसी बातें हैं भाई। हसद हो, बुग्ज हो, कीना हो, है जी उजब हो, तकबर हो, चाहे कोई वक्त का बादशाह है और चाहे कोई झोंपड़ी में पैदा होने वाला है, सब के अंदर ये सब बीमारियां मौजूद होती हैं। एक ही जैसी बीमारियां हैं और एक ही इन्हीं बीमारियों का एक ही जैसा इलाज है। हाँ, थोड़े थोड़े मिजाजों में फर्क है, इनको मशरब कहते हैं। वो वैरायटी जो है मशाइख जब समझ जाते हैं कि ये बंदा फलां मशरब का है तो बस उसके मुताबिक वो एक्सपेक्टेशन होती है। यूं समझे क्लास में पढ़ने वाले तलबा कुछ जहीन होते हैं, कुछ कुंद होते हैं, कुछ सुस्त होते हैं, कुछ बड़े एक्टिव होते हैं, कोई मुख्तलिफ होते हैं, तो उसके हिसाब से उस्ताद को जब उस बच्चे का समझ में आ गया वो उसके मुताबिक उसको सबक पढ़ा देता है। तो यहां बात यहां तक समझ में आ गई कि अल्हम्दुलिल्लाह ये सिलसिले के जो असबाक हैं ये बहरहाल एक तरतीब दी हुई है और इस तरतीब से शेख चलाता है। इन असबाक का नाम मामूलात है और ये मामूलात जो हैं, जो बंदा बैत करता है तो उस वक्त शुरू में उसको बता दिया जाता है कि भाई आपने अस्तगफार की तस्बीह, दुरूद शरीफ की तस्बीह, कुरान मजीद की तिलावत, चलते फिरते उठते बैठते हर वक्त अल्लाह का ध्यान, मुराकबा और शेख की सोबत को अख्तियार करना है। ये चीजें मामूलात कहलाती हैं और इन मामूलात की बार बार ताकीद की जाती है, बार बार समझाया जाता है कि भाई अपने मामूलात का ख्याल रखना है। इन मामूलात को भी अगर जो समझे कि तकसीम किया जाए ग्रुपिंग में, तो फिर जो इस्तग़फ़ार है, दुरूद शरीफ है, कुरान मजीद की तिलावत है, इसको तस्बीहात समझ लें और जो इसमें मेन जो चीज है जिस पे फोकस किया जाता है वो 24 घंटे अल्लाह की याद और ध्यान, और दूसरा जो है मुराकबा, कि इसमें बैठ के मुराकबा कराया जाता है, और तीसरी चीज इसमें जो बहुत अहम होती है वो शेख की सोबत होती है। शेख की सोबत के बगैर इससे पूरा पूरा फायदा उठाना, इस मंजिल से आगे निकलना मुश्किल होता है। अब बहरहाल अगर यूं कहा जाए कि अगर कोई हांडी पका रहा है उसमें जो गोश्त है वो मुराकबा है और वकूफ कल्बी यानी अल्लाह का ध्यान हर वक्त दिल में जमाना, और मिर्च मिसाले और बाकी जो चीजें हैं वो सब के सब क्या हैं, तस्वीहात हैं जिसके साथ जायका पैदा होता है। अगर कोई बंदे के पास सिर्फ गोश्त हो, पानी हो और वो उसको बॉयल कर ले और जो है उसको पका ले तो ये कुछ ना कुछ खाने के लायक हो जाएगा, लेकिन अगर सिर्फ मिर्च मिसाले पानी में डालेगा तो ये जो शरबत सा बनेगा इसको हम हांडी नहीं कहेंगे। शैतान इस बात को जानता है, चुनाचे वो बंदे को मुराकबे और वकूफ़ कल्बी से गाफिल रखता है, और दूसरी चीज जिसकी वजह से इंसान ये मुराकबे करता रहता है वो सोहबत शेख होती है, और वो तरीके तरीके से उसको शेख की सोहबत से भी दूर करता है। बहुत ज्यादा वो यही करेगा कि बिला आखिर बैठकर जो है तौबा इस्तग़फ़ार करता रहेगा, दुरूद पढ़ता रहेगा, कुरान पढ़ेगा और समझेगा कि मैं एक दिन मंजिल पे पहुंच जाऊंगा, लेकिन नहीं पहुंच सकता क्योंकि इसने एक यूं समझे कि आज के दौर में एक सब्जेक्ट मेजर कहलाता है और कुछ माइनर कहलाते हैं। अगर मेजर सब्जेक्ट उसने नहीं पढ़ा तो माइनर सब्जेक्ट पढ़ने से ग्रेजुएट नहीं होता बंदा, तो लिहाजा वो अटक जाता है। शैतान भी इस बात को समझता है, चनाचे वो इंसान को इसी तरह वरगलाता है। तो इन मामूलात को करना इब्तदा में, शुरू में इसको दवा समझा जाता है। जैसे मरीज होते हैं, रूहानी मरीज जब शेख के पास आते हैं वो उसको दवाई देते हैं, ये जिक्र मुराकबे बताते हैं, तो वो दवाई की तरह इसको लेता है। दवाई भाई कड़वी होती है, उसको स्वालो करना मुश्किल होता है। लिहाजा सालकीन के लिए शुरू में ये याद दिल में जमाना और ये कैफियात का पैदा करना मुश्किल काम होता है। थक थक जाते हैं, परेशान हो जाते हैं, कुछ दिन करते हैं फिर छोड़ देते हैं, फिर करते हैं फिर छोड़ देते हैं। तो जो जितना करता है, जितनी दवाई खाता है उतनी उसको सेहत आ जाती है, जो दवाई नहीं खाता उतना वो बीमार रहता है। लेकिन जो मुंतही होता है, जो इस दवाई को खाकर सेहत याब हो जाता है, फिर अल्लाह रब्बुल इज्जत अपनी इस याद को उसकी रिजा बना देते हैं, यानी उसको फूड बना देते हैं। याद इलाही तो करना मकसद है। तो जो मुंतही होते हैं वो हर वक्त याद इलाही में रहते हैं, उनके लिए जैसे रिजा के बगैर जिंदा रहना मुश्किल हो जाता है, इसी तरह उनके लिए भी इसके बगैर फिर जो है वक्त गुजारना मुश्किल हो जाता है। हमारे बुजुर्गों ने इन मामूलात को, इन तस्बीहात को, इस जिक्र मुराकबे को तहज्जुद के टाइम जो है किया। सुभान अल्लाह, उस वक्त जो है अगर पूरे 24 घंटे के ऊपर गौर करेंगे तो सबसे ज्यादा शहर में खामोशी वही टाइम होता है, खामोश वक्त वही होता है, सबसे ज्यादा खामोशी उसी वक्त होती है। और अल्लाह की रहमतें भी उस वक्त छमछम बारिश की तरह बरस रही होती हैं, अल्लाह भी पुकार रहे होते हैं कि कोई मांगने वाला है, मांगे तो मैं उसको अता करूं। दुनिया के आसमान पर अल्लाह रब्बुल इज्जत तशरीफ फरमा होते हैं और अल्लाह देना चाहते हैं और जो लेना चाहता है वो लेता है। तो ये मामूलात करने का बेहतरीन वक्त होता है। हमारे मुल्क में इस वक्त को नूर पीर का वेला कहा जाता था, यानी जो बुजुर्गान औलिया अल्लाह इस वक्त बैठ के जिक्र अज़कार किया करते थे तो लोग कहते थे ये नूर पीर वेला का उसका टाइम है कि इस टाइम खास एक नूर है और अल्लाह वाले बैठे हुए जिक्र अज़कार कर रहे हैं और अल्लाह वालों के साथ जो मुतअल्लिकीन होते हैं वो भी इस वक्त बैठ कर जिक्र अज़कार करते थे। तो उन्होंने कहा भी इस टाइम डिस्टर्बेंस नहीं करो, है जी। और अल्हम्दुलिल्लाह आज भी यो देखा कि 99.9% ना सेलफोन बचता है, ना कोई मेहमान इस वक्त आता है, ना कोई डिस्टर्बेंस होती है, बच्चे भी होते हैं गहरी नींद सो रहे होते हैं, और जो फासिक और फाजिर शहर के होते हैं वो भी इस वक्त थक हार के सो जाते हैं, ट्रैफिक भी स्लो डाउन हो जाती है, बिल्कुल खामोशी तारीफ हो जाती है पूरे शहर पर। अल्हम्दुलिल्लाह ये नूर पीर का वेला जो है इस वक्त अल्लाह वाले बैठकर फिर जो है अल्लाह की यादों में खो जाते हैं। ये वक्त है मामूलात के करने का। अक्सर सालकीन पूछते हैं कि किस वक्त जो है हम ये मामूलात करें, तो भाई जवाब क्या हुआ कि अगर आधा घंटा पहले आप उठ जाएं, तहज्जुद पढ़ लें और तहज्जुद पढ़ने के बाद मुराकबा कर लें, फजर की नमाज पढ़ लें, फिर तस्बीहात को पूरा कर ले, और उसके बाद बेशक किसी ने अगर हराम करना है हराम कर ले, किसी ने अगर किसी काम काज अपनी जॉब वगैरह पे जाना है तो जॉब पर चला जाए, तो भाई ये वक्त है नूर पीर का वेला, इस टाइम जो है ना ये जिक्र मुराकबे करने का वक्त है। बाज़ लोग कहते हैं कि हमें और भी बहुत सारे काम होते हैं, मसलन ऐसे साथी जो शेख के साथ मिलकर दूसरे काम कर रहे होते हैं, जैसे कि जो मजालिस फकीर के मुरतब करने वाले जो हजरत के खलीफा हैं, حضرت پروفیسر اسلم صاحب انہوں نے حضرت جی سے پوچھا کہ بھئی میں کیا کروں، میں تو یہ مجالس فکیر کتاب لکھنے میں بہت مصروف ہوں، تو میں کیا کروں، مجھ سے تو مراقبے وقت کرنے کا ٹائم نہیں ملتا. تو آپ نے فرمایا بھی روٹی بھی کھائیں اور پانی بھی پیئیں، یعنی مراقبے بھی کریں اور اس کے ساتھ ساتھ جو ملفوظات لکھنے کو کہا گیا اور جو ہے حکم دیے گئے کاموں کے ان کو بھی کرتے رہیں. اب ان مراقبوں کو کرنے کا فائدہ کیا ہوتا ہے کہ بندے کے اندر کنسنٹریشن پیدا ہوتی ہے، اس کی قوت ارادی جو ہے وہ سٹرانگ ہوتی ہے، کانفیڈنس بڑھتا ہے، اس کا اللہ تعالی کے ساتھ ایک تعلق بنتا ہے، اور اس کنسنٹریشن کو ڈیولپ کرنے سے بندے کے اندر ایک اسپرچل سٹرینتھ پیدا ہو جاتی ہے جس کے ساتھ وہ گناہوں سے بچ سکتا ہے. جیسے ایکسرسائز کرنے سے جسم مضبوط ہو جاتا ہے اور اس کے مسل ڈیولپ ہو جاتے ہیں، اور مسل ڈیولپ کرنے سے فائدہ کیا ہوتا ہے کہ وہ ویٹ کیری کر سکتا ہے، وہ کوئی ہیوی ورک کر سکتا ہے. جو لوگ ایکسرسائز کرنے کے عادی نہیں ہوتے اچانک حج عمرے پہ چلے جائیں تو بےچارے ہانپ کانپ رہے ہوتے ہیں، ان سے جو ہے وہاں پر چلنا مشکل ہو جاتا ہے. جس کو ہم کہتے ہیں سیڈنٹری لائف اگر ہو تو بھائی پھر فزیکل کام کرنے مشکل ہو جاتے ہیں. بالکل اسی طرح جن بندوں کے اندر یہ ذکر اذکار کی کثرت نہیں ہوتی، ان کو جو ہے عبادات بھاری لگتے ہیں، مشکل لگتے ہیں. ان کو کہیں کہ ہر وقت اس حال میں رہنا ہے تو یہ گھبراتے ہیں کہ کبھی کبھی تو گناہ بھی کرنا چاہیے. ایک وہ لوگ ہوتے ہیں جو بالکل سیڈنٹری لائف گزارتے ہیں، ان کے لیے فزیکل ورک کرنا بالکل ناممکن ہوتا ہے. اسی طرح وہ لوگ جو بالکل ذکر اذکار نہیں کرتے، ان کا نفس امارہ ہوتا ہے، یعنی ان کو تو نیکی کی بات ہی اچھی نہیں لگتی، یہ تو قریب پھٹکتے ہی نہیں ہے اس کے. کہیں دیکھے کوئی نماز پڑھ رہا ہے تو بس بہانہ کرتے ہیں کہ میرے کپڑے ناپاک ہیں، ساری زندگی ناپاک کپڑے پہنتے ہیں، ان کے کپڑے کبھی پاک ہوتے ہی نہیں ہیں اور یہ نماز پر بھاگ جاتے ہیں. حقیقت میں ان کو نماز مشکل لگ رہی ہوتی ہے، عبادت اچھی نہیں لگتی، کڑی ہوئی دوائی لگتی ہے. یہ رفتہ مارا کے لوگ ہوتے ہیں، اور وہ لوگ جو کہتے ہیں چلو کچھ تو اب ہم نے عبادت کر لی اور کچھ ذرا بھائی شغل میلا بھی ہونا چاہیے، تو یہ نفس سے لوامہ والے لوگ ہوتے ہیں. جس سے ہمیں آگے بڑھ کر نفس مطمئنہ حاصل کرنا ہے، اور یہ وہ لوگ ہوتے ہیں جن کو مسیح تڑکا آ جاتا ہے، یعنی مسجد کے اندر بیٹھنے والے لوگ جو مسلح کے اوپر بیٹھتے ہیں، جو ٹکا کے مراقبے کرتے ہیں، ذکر کرتے ہیں، ان کا اٹھنا بیٹھنا ہر وقت دین کے ساتھ منسلک ہوتا ہے. کچھ دن پہلے کی بات ہے، ایک بھائی سے ملاقات ہوئی، کہنے کہ میں تو گھر کے ظہر کی نماز پہ مسجد میں آ جاتا ہوں، الحمدللہ عشاء پڑھ کے جاتا ہوں گا، مسجد سے جانے کو جی ہی نہیں چاہتا، بیٹھے ہی رہتے ہیں یہیں پر، قرآن پڑھتے رہے، ذکر کرتے رہے، یہیں پر وقت گزرتا ہے. تو ایسے لوگ بھی ہوتے ہیں، ان کا دل مسجد میں ایسے لگتا ہے جیسے مچھلی کا پانی میں دل لگتا ہے، اس کو اگر پانی سے نکال لیا جائے تو وہ تڑپنے لگتی ہے. بالکل اسی طرح ایسے لوگ جو ایک مرتبہ نفس مطمئنہ حاصل کر لیتے ہیں، اب اگر ان کو بازار کسی مجبوری سے جانا پڑے، ان کو وہاں پر پریشانی ہوتی ہے، وحشت ہوتی ہے، گھبراتے ہیں، سوچتے ہیں کب یہاں سے نکلیں اور جو ہے پھر جا کے مسلے پہ بیٹھیں. تو بھائی یہ جو مراقبوں کے ساتھ کنسنٹریشن ڈیولپ ہوتی ہے، اس سے یوں سمجھے اسپرچل اسٹرینتھ حاصل ہوتی ہے، اور اس سے نفس کو کنٹرول کرنا آسان ہو جاتا ہے. اب یہ ذکر مراقبے جو ہیں، یہ معمولات جو ہیں، ہم نے کہا کہ یہ دوائی ہے. اب بتاؤ کہ دوائی کے ساتھ پیٹ بھرتا ہے؟ جواب ملے گا بھائی دوائی کے ساتھ تو کوئی پیٹ نہیں بھرتا. تو پیٹ بھرنے کے لیے تو کھانا کھانا پڑتا ہے، और खाना क्या होता है, खाना असल में जो है इत्तबाए शरीयत होती है, जो असल मकसद है इन जिक्र मुराकबों का, जिससे भूख मिटेगी वो शरीयत पे अमल करने से मिटेगी। भूख हवा करने से बात नहीं बनेगी, कोई जनाब बड़ी बड़ी तरंग की बातें करनी शुरू कर दे कि जी मैं हवा में उड़ता हूं, मुझे बड़ी आमद होती है, मुझे फना होता है, वो होता है। ये सब बेकार बातें हैं, इनकी कोई अहमियत नहीं है, ये मकसद ही नहीं है। इंसान को जे भी नहीं देता कि वो ऐसी गुफ्तगू करे। तो पेशाब के कतरों से बना हो, जो पेट में गंदगी उठाता हो, जो मरने के बाद बदबूदार हो जाए, इसके जबान से कोई भी बड़ा बोल निकले और अपनी कोई भी फजीलत बयान करे, ये इंतहाई जुर्म वाली बात है, बुरी बात है। हकीकत तो क्या है कि इंसान अल्लाह ताला का गुलाम है, और गुलाम की जो इज्जत है, जो फखर है, वो ताबेदारी में है। वो अगर मुकम्मल दीन के अंदर दाखिल हो जाएगा, कामिल शरीयत पे अमल करने वाला हो जाएगा, यही इसकी करामत होगी, यही इसकी फजीलत होगी। सुभान अल्लाह। तो असल मकसद क्या हुआ कि अब ये मकाम हासिल करना है कि कामिल इत्तबाए सुन्नत हो जाए, इत्तबाए शरीयत हो जाए। बाद लोग कहते हैं कि भी हम क्या करें, हमारे साथ तो बड़े गम और परेशानियां हैं, मेरे साथ तो बड़े फिक्र तफक्कुरात, इस हाल में कैसे इबादत करें। इसके जवाब ये समझ लें कि भाई अगर किसी बंदे को शुगर का मर्ज हो जाए, डायबिटीज हो जाती है, हाई ब्लड प्रेशर हो जाता है, हार्ट अटैक हो जाते हैं, तो अब इसने अपनी बीमारी जो उसकी ताहयात बीमारी है, उसके होते हुए जो है रोजी रोटी का काम भी करना है, जॉब करनी है, बच्चों के फर्ज भी निभाने हैं, नान नुफका भी इकट्ठा करना है, उसने बच्चों की शादियां भी करवानी है। जब तक वो जिंदा है, वो शुगर का मरीज अपनी इस बीमारी और इस हाई शुगर लेवल्स जो फ्लक्चुएट करते रहते हैं, उसके साथ साथ वो अपना सारा काम मुकम्मल करता है। ये नहीं होता कि अब जो है पहले मेरी मर्ज ठीक होगा तो मैं कोई और काम करूंगा, ऐसा नहीं होता। इसके होते हुए सब कुछ करना होता है। भाई इसी तरह बंदे के साथ जो है मुख्तलिफ हालात तो लगे होते हैं, तो इन हालात के होते हुए इस बंदे ने अल्लाह ताला की इबादत करनी होती है। सच्ची बात तो यह है कि अगर किसी बंदे की एक दुकान अच्छी चल रही हो और इनकम आ रही हो, तो इसके दिल में तमन्ना होती है कि एक और दुकान भी बना लो। उसे पूछेंगे कि भाई आप इतने मसरूफ हैं, कमाल है, आपकी ख्वाहिश है कि मैं एक और बिजनेस भी स्टार्ट कर लूं, आपके पास तो फुर्सत ही नहीं है। तो वो जवाब में कहेगा भाई अपॉर्चुनिटी है, अच्छी डील मिल रही है, मैं किसी न किसी तरह से वक्त निकाल ही लूंगा। देखो जब बंदे का इरादा होता है तो बंदा किसी न किसी तरीके से वक्त निकाल ही लेता है। बिल्कुल इसी तरह अगर हम दुनिया के कामों में मसरूफ हैं, हमें यूटिलिटी बिल्स पे करने हैं, लेकिन भाई जिंदगी तो एक ही बार मिली है, आखिरत की भी तैयारी करनी है, तो लिहाजा किसी न किसी तरह हमने वक्त को निकालना है और अपने ये जिक्र मुराकबे भी करने हैं, मामूलात की पाबंदी भी करनी है, क्योंकि इसी से ही हमारा काम बनेगा, इसी से हमें जो है फायदा होगा। अब बाज लोग थोड़ा सा मुराकबा करते हैं और फिर उसके बाद सोच में पड़ जाते हैं कि हमें तो फायदा नहीं हुआ या पूरा फायदा नहीं हुआ, तो इसका जवाब यह है कि अगर कोई मुर्गी अंडों पे बैठे ताकि भाई उसके बच्चे हो जाएं, और वो आए थोड़ी देर बैठे और फिर घूमने फिरने चली जाए, फिर आए फिर थोड़ी देर बैठे फिर चली जाए, आप बताओ कि इसके अंडे हैच हो जाएंगे कभी? इसमें से कभी भी बेबी निकलेंगे? कभी भी नहीं निकलेंगे। उसको टिक के बैठना पड़ेगा और वक्त लगाना पड़ेगा, तब जाकर वो जो है उसमें से बेबी पैदा होंगे उन अंडों में से। प्राकृत की भी यही हालत होती है कि इसमें भाई भरपूर जो है बैठना पड़ता है। अच्छा, इसी तरह किसी ने चाय पकानी हो और वो बिल्कुल हल्की आंच या कैंडल लाइट के ऊपर पानी को रख दे और चाहे सारा दिन पानी कैंडल पे रख दिया जाए, तो उस लेवल पे नहीं पहुंचेगा कि जिसको बॉइलिंग पॉइंट कहते हैं। ना ये पानी बॉइल करेगा, ना ये चाय पकेगी कभी भी। तो बिल्कुल इसी तरह हर हर सबक को पकाने के लिए एक मकदार, एक वक्त जो है वो दरकार होता है कि इतना वक्त इस सबक के ऊपर, इसकी फनाइत के ऊपर लगाना पड़ेगा, और उसके साथ साथ इतनी इंटेंसिटी के साथ बैठना पड़ेगा। ये नहीं है कि मुराकबे में बैठे तो बंदा ख्याल कर रहा है यार आज सारे दिन कौन कौन से काम करने थे, ख्यालों में खोया हुआ। 10 मिनट 15 मिनट मुराकबा भी किया और जितने भी मसले अटके हुए थे सारे हल हो गए माशाल्लाह। आज मैंने मुराकबा किया, एक सिस्टर से बात हुई, उसने कहा कि अल्हम्दुलिल्लाह मैं तो 5 घंटे मुराकबा करती हूँ। कमाल कर दिया आपने, 5 घंटे मुराकबा करती है, उसके असरात तो नजर नहीं आ रहे। 5 घंटे मुराकबे के असरात तो नजर नहीं आ रहे। हमें भी ताज्जुब हुआ कि आखिर झूठ तो नहीं बोलेगी शेख के साथ। तो जरा थोड़ा तफसीलात पूछने की कोशिश की कि कहते 5 घंटे मुराकबा करती है। कह लेगी ये आपने बताया था कि लेट के भी मुराकबा किया जा सकता है, तो मैं लेट जाती हूँ, मुराकबा शुरू कर देती हूँ, 5 मिनट बाद नींद आ जाती है, 5 घंटे पूरे हो जाते हैं, क्योंकि आपने ये भी बताया था कि अगर मुराकबे में नींद आ जाए तो वो भी मुराकबा होता है। सुभान अल्लाह, मैंने कहा भाई इसीलिए तो खतरा नजर नहीं आ रहे, ये टिक्की मुराकबों के साथ काम नहीं चलता। अपने आप को फूल करना हो तो बस ठीक है, फिर ये बात है ही नहीं कि बंदा करे मुराकबा और उस पर असर ना हो। भाई चीनी डालोगे तो मीठा होगा ना, शरबत बन जाएगा। ये कैसी बात है कि चीनी के चमचों पे चमचे डाले जा रहे हैं और मिठास ही नहीं आती, मीठा ही नहीं होता? तो कहेंगे भाई देखो कहीं तो और चीजों नहीं डाल रहे। तो अगर एक बंदा 5 घंटे मुराकबा करे और असरात ना हो तो शेख को जब बताएंगे तो शेख भी कहेगा भाई कौन सा मुराकबा हो रहा है, जरा हमें तफसील से बताओ। वरना बंदे ने मुराकबा 5 दिन किया हो तो बंदा खुद गवाही देता है कि सुभान अल्लाह मेरा हाल ही कुछ और हो गया। जिस किसी ने भी चंद दिन टिका के मुराकबा किया है तो उसको किसी से पूछने की जरूरत नहीं है कि जिक्र के असरात क्या होते हैं। इस सिलसिले के अंदर इतनी कबूलियत है और इतना असर है कि अल्हम्दुलिल्लाह कि जिस किसी ने भी चंद दिन बैठकर मुराकबा कर लिया वो खुद इसका गवाह बन गया, सारी जिंदगी के लिए वो खुद ब खुद इसका कायल हो गया। हाँ, ये बात और है कि भी शैतान वरगला देता है, बहका देता है, बंदे को भुला देता है कि उसने ये काम करना था, चुनाचे वो बंदा भूल जाता है और फिर अपने इस काम को छोड़ देता है। अल्हम्दुलिल्लाह ये नेटवर्क बिजनेस है, सालकीन को शेख से फायदा होता है और शेख को सालकीन से फायदा होता है, वाइस वर्सा चीज है। जब सालकीन मेहनत करते हैं तो भाई وہ شیخ سے ہی گزر کے فیض جاتا ہے سالکین تک. کوئی سالک اگر یہ سمجھے کہ میں کسی اعتبار سے بھی شیخ سے آگے بڑھ گیا تو یہ اس کی بیوقوفی ہے. اس کو جو کچھ بھی ملا یہ سمجھے کہ وہ براستہ شیخ ملتا ہے. ہمارے حضرت فرماتے ہیں کہ تم میری نیکیوں میں سے ایک نیکی ہو. جیسے کسی ٹرانسفارمر سے بجلی کی سپلائی آگے پہنچائی جاتی ہے, بالکل اسی طرح بھائی شیخ کی کیفیت ہوتی ہے کہ اللہ تعالیٰ نے اس کے ذریعے سے آگے پہنچانا ہوتا ہے. چنانچہ جوں جوں یہ کام پھیلتا چلا جاتا ہے شیخ کی بھی باطنی ترقی ہوتی چلی جاتی ہے الحمدللہ. اسی لیے شیخ میں خوب جی لگا کے اس کام کو کر رہا ہوتا ہے, دن رات لگاتا ہے, اس فکر میں لگا ہوتا ہے. اس کی دل کی تمنا ہوتی ہے کہ میں کسی طرح اگلا سبق دے دوں, کسی طرح یہ سالک آگے چلا جائے. لیکن چونکہ یہ امانت ہوتی ہے اس میں خیانت نہیں کی جا سکتی اور نہ ہی اس کو روکا جا سکتا ہے, کیونکہ امانت جس کی ہوتی ہے اس تک پہنچانی ہوتی ہیں. تو لہذا شیخ بھی اس کو پہنچانے میں ذرا بھی کسر نہیں چھوڑتا. سالکین اس وہم میں پڑ جاتے ہیں کہ حضرت کی ہمارے طرف توجہ نہیں ہے, حضرت کو ہم بھول گئے, پرواہ نہیں ہے ان کو. اب ان کے پاس اور بہت سارے سالکین آ گئے, اس کو فلاں ہو گئے, اس کے وہ ہو گئے. یہ شیطان کی طرف سے بدگمانیاں ہوتی ہیں شیخ کی طرف سے. حقیقت میں شیخ ہر بندے کو ہر وقت جو ہے یاد رکھتا ہے, ہمیشہ ان کی طرف متوجہ رہتا ہے. بلکہ کبھی کبھی دل ہی دل میں یہ شکوہ کرتا ہے کہ ہمیں پھونٹے پہ باندھ کر خود چلے گئے. جیسے کسی کے پاس کوئی جانور ہوتا ہے, اس کو وہ کسی کیج میں بند کر کے بھول جائے کہ اس کو روٹی بھی دینی ہے, اس کو کھانے کو کچھ دینا ہے. بعض سالکین اسی طریقے سے بیعت کر کے بھول جاتے ہیں کہ ہم نے کوئی عہد کیا تھا. شیخ ان کے لیے دعائیں مانگتا رہتا ہے, تڑپتا رہتا ہے, اور یہ واپسی ان کو اس کی وہ غذا ہی نہیں دیتے, وہ اجرت ہی نہیں دیتے جو محنت وہ کر رہا ہوتا ہے, توجہات دے رہا ہوتا ہے, اور یہ واپسی توجہ ہی کرتے, اور شیخ تڑپتا رہتا ہے جیسے ایک پنجرے میں پڑا ہوا جانور بھوکا پیاسا تڑپتا رہتا ہے. تو بھائی شیخ کی طرف گلے شکوے کرنے والوں, اپنے بارے میں سوچو کہ ہم نے کتنے مراقبے کیے ایمانداری سے, ہم نے معاملات کے اوپر کتنا جو ہے عمل کیا, کتنی محنت کی, ہمارے اندر کتنا اخلاص ہے. اگر ان چیزوں میں کمی ہوگی تو کیسے ترقی ملے گی. اگر صرف رجسٹریشن کرنے سے بندے کو گریجویشن مل جائے تو پھر تو سبحان اللہ کتنا کام آسان ہے کہ آپ جائیں کسی بھی انسٹیٹیوٹ میں اپنا نام لکھوائیں اور اس کے بعد گھومیں پھریں باہر اور کچھ بھی محنت نہ کریں, نہ سبق یاد کریں. حفظ کا بچہ ہو اور جائے اور کلاس میں نام لکھوا دے اور تصور کرے کہ اتنے عرصے کے بعد مجھے قرآن حفظ ہو جائے گا, تو کبھی بھی نہیں ہوگا. 10 سال بھی پھرتا رہے صرف نام لکھوانے سے جو ہے انگلی کٹا کے شہیدوں میں شامل ہونا, یہ تو بڑی طریقہ نہیں ہے. اگر بیعت کی ہے, ارادہ ہے, بھائی اللہ نے موقع دیا ہوا ہے, سانس آ رہے ہیں جا رہے ہیں, ہر لحظہ ہم قبر کے قریب ہو رہے ہیں, یہ وقت ہے, اٹھے ہوئے رب کو منا لو میرے بھائیو, اور ان ذکر مراقبوں کو معمولی نہ سمجھو. اس سے لاکھوں کروڑوں خربوں لوگوں نے فائدہ اٹھایا. یہ سلسلہ متاخرین یعنی ہمارے مطابق بنا ہوا ہے, ہمارے مزاجوں کے مطابق ہے, بالکل پکا ٹھکا, اس میں پوری یعنی کہ شک والی کوئی گنجائش نہیں. جس کسی نے بھی اس پہ عمل کیا الحمدللہ اس کریکولم کے اندر کوئی ڈاؤٹ نہیں ہے, اس کو فائدہ ہوا. اور جو ہے معمولات چھوڑ دینا یا اس کو معمولی سمجھ لینا اور بس یہ سمجھنا خود بخود تذکیہ مل جائے گا تو بھئی ایسا نہیں ہوگا، بلکہ معاملات جو بتائے جاتے ہیں ان کو پابندی کے ساتھ مہربانی فرما کے کیا کریں، اور اپنے شیخ سے رابطہ رکھا کریں، کہے بغائے اس کو بتاتے رہے کہ ہمارے کیا حال احوال ہے. اگر کوئی بھی حال نہیں ہے تو یہ بھی بتانے والا بات ہے، یہ بھی تو ایک حال ہے نا، کہ بھائی میرا برا حال ہے تو یہ بھی تو بتانا چاہیے نا کہ میرا برا حال ہے، یہ بھی بتانے والی بات ہے. تو لہذا بھائی ان معاملات کو پابندی کے ساتھ کرے، اللہ تعالی ہمیں عمل کی توفیق عطا فرمائے، اس سلسلے کے اندر جو ہے مستقل آگے بڑھنے کی توفیق عطا فرمائے. سالکین کبھی بھی ایک حال میں نہیں رہتے، ان میں اضطراب ہوتا ہے جیسے مرکری ہلتا ہے ہر وقت، اسی طرح سالک جو ہے وہ مسلسل جو ہے جدوجہد میں رہتا ہے، مجاہدہ کرتا ہے اور مسلسل اپنی اس منزل کو طے کرتا ہے، اللہ کے قرب پاتا ہے، اللہ کو راضی کرتا ہے. یہ زندگی نعمت ہے، کسی وقت بھی ختم ہو سکتی ہے، بھائی اس سفر میں کبھی بھی نہ کھڑے ہونا، اس میں آگے بڑھتے چلے جانا، آگے بڑھتے چلے جانا. اللہ رب العزت جو ہے ہمارا کہنا سننا اور سب جو ہے قبول فرمائے، اللہ عمل کی توفیق عطا فرمائے. آخر دعوانا ان الحمدللہ رب العالمین.